कुछ नहीं,
कुछ नहीं।
भाई तुम्हें तो खुद ही पता है कि वो अभी दो दिन पहले वापस आई है। अब मैं उनसे जाकर ये तो नहीं कह सकती कि अस्सलाम वालेकुम तुबा साहिबा ज़ियारत कबूल, माफ कीजिएगा आप अपने कालीन कहाँ रखती हैं। वैसे उनके घर जाने वाली हूँ।
और उस गालीचे का क्या हुआ?
कुछ नहीं, इंतजार करना होगा। बाबक अगर तुमसे एक बात पूछूं तो सच सच बताओगे?
हाँ क्यों नहीं, बिल्कुल।
अगर मैं कालीनों के बारे में कुछ भी मालूमात हासिल ना कर पाई तो तब भी मैं तुम्हारे काम की हूँ?
परवाना, ये कैसी बातें कर रही हो? कहीं तुम ये तो नहीं सोच रही कि मैं कालीनों की वजह से तुमसे मिला हूँ?
समझ नहीं रही हूँ, बल्कि मुझे यकीन है।
समझ में नहीं आ रहा कि मैं क्या करूं कि तुम्हें यकीन आ जाए कि मैं तुम्हें चाहता हूं।
कभी पानी पे खड़े हुए हो?
पानी पर?
हाँ पानी पे। मुझे इस वक्त लग रहा है कि मैं पानी पर खड़ी हूँ और हर सेकंड डूब जाने का खतरा है मुझे।
देखो जब तक मैं जिंदा हूँ तुम्हें गर्क होने से नहीं डरना चाहिए, बिल्कुल नहीं। बर्थडे मुबारक हो।
तुम्हें मेरी बर्थडे याद थी?
मैं हर साल आज के दिन तुम्हें याद करता हूँ, मैं तुम्हें बहुत चाहता हूँ, इतना चाहता हूँ कि तुम सोच भी नहीं सकती। बहुत
बहुत शुक्रिया, बहुत अच्छा है।
बहुत बहुत शुक्रिया आपका,
बहुत बहुत शुक्रिया,
बहुत शुक्रिया,
बहुत
ज़हमत किया,
बहुत
मुबारक, बहुत नवाजिश आपकी, बहुत बहुत शुक्रिया, खुदा हाफिज़, खुदा हाफिज़,
बहुत बहुत शुक्रिया आपका,
बहुत शुक्रिया आपका जी,
बहुत शुक्रिया महमूद साहब, बहुत बहुत शुक्रिया।
हम तो खादिम हैं आपके, खुदा इस नौजवान को सलामत रखे।
अस्सलाम वालेकुम। अब आपकी कैसी तबीयत है तूबा साहिबा? मुझे आपसे बात करनी है।
मुझे तुमसे कोई बात नहीं करनी।
देखिए प्लीज सिर्फ मेरे एक सवाल का आप जवाब दे दें, अगर मैं मुतमईन हो गई तो फिर वादा करती हूँ कि कभी आपको परेशान ना करूं।
फिर कभी सही।
लेकिन अब्बा इस बेचारी को ये जानने का हक है।
मैंने
कि
कहा ना तुम मुदाखलत ना करो, अगर तुम्हारी अम्मी मुनासिब समझेंगी तो खुद ही मामला निपटा देंगी।
लेकिन मैं खुद जानना चाहता हूँ।
तुम क्यों इसरार करते हो? चलो आओ।
माफ कीजिएगा, मैं बिल्कुल ये नहीं चाहती कि मेरी वजह से आप में झगड़े हों, बस सिर्फ मैं ये जानना चाहती हूँ कि मैं किस वजह से और किसकी जगह पर सजा काट रही हूँ, ये जानना मेरा हक है। मेरा हक नहीं है ये है?
मतलब आपको नहीं मालूम?
मुझे अपनी दादी की रूह की कसम मुझे नहीं
पता। अच्छा अजीब बात है भाई,
खुदा की कसम मुझे नहीं पता।
अम्मी आप तो किसी की परेशानी नहीं देख सकती थी, इससे बात क्यों नहीं कर रही? शायद इसे यकीन आ जाए कि आप हक पर हैं।
इसे अंदर बुलाओ।
आइए तशरीफ लाए।
बिल्कुल इसी तरह का है,
क्योंकि इन दोनों को एक ही आदमी ने बुना है। میرے ابا کی یادگار ہے، اپنے ہاتھوں سے بنا تھا، ایک میرے لیے ایک تمہاری ماں کے لیے۔ البتہ اگر یہ غالیچہ تمہاری ماں کا ہو تو اصل میں تمہاری امی میری بہن ہے۔
یعنی آپ میری والدہ کو؟
آسیہ میری بہن تھی، لیکن مجھے یقین نہیں ہے کہ تم اس کی بیٹی ہو۔
خدا کے لیے تو بس آئے گا، مجھے آپ بتائیے، مجھے کچھ بھی نہیں پتا، کچھ بھی نہیں۔
وہ ہمارے والد کی موت کا سبب بنی۔ جس رات وہ غالیچہ لے کر تم میرے پاس آئیں، اس رات میرا تلخ ماضی میرے سامنے آ گیا تھا۔ میں نے فیصلہ کیا تھا کہ اب تمہاری صورت کبھی نہ دیکھوں گی، لیکن بیٹے کی ضد اور تمہاری آج کی بات کی وجہ سے، بہرحال تم سچ کہتی ہو، مجھے تمہاری ماں کی سزا تمہیں نہیں دینی چاہیے۔ ٹھیک ہے، باقی باتیں اپنی امی سے یا جس نے تمہیں بھیجا ہے اس سے پوچھ لینا۔
آپ کو یقین کیوں نہیں آ رہا ہے؟ خدا کی قسم آپ لوگوں کو غلط فہمی ہوئی ہے، مجھے یہاں کسی نے نہیں بھیجا ہے۔ میں تو صرف اس قالین کی حقیقت جاننا چاہتی تھی، مجھے تو یہ بھی نہیں معلوم کہ آپ لوگ کس کی بات کر رہے ہیں۔
تمہارے والد کی، جس نے ہمارے گھر کو برباد کر دیا ہے۔
میرا باپ، خدا کے لیے توبہ صاحبہ، آپ خود مجھے بتائیے، میں آپ کی زبانی سننا چاہتی ہوں کہ کیا ہوا ہے۔
برسوں کوشش کی کہ ان تلخ ایام کو بھلا دوں، لیکن اب تمہارے آنے کے بعد بڑا مشکل ہے، بہت مشکل ہے۔
معلوم ہے، لیکن مجھ پر بھروسہ کریں، مجھے بتائیں۔
ہمارا چھوٹا سا خاندان تھا، سادہ سی زندگی تھی، میں، آسیہ اور والدہ۔ ہماری والدہ کا بہت جلدی انتقال ہو گیا تھا، میری عمر 12 سال رہی ہوگی تب، لیکن آسیہ بچی تھی۔ اسی گھر میں ہم پیدا ہوئے، یہیں پلے بڑھے۔ مجھے یاد ہے کہ عید نوروز آنے والے تھے، ہر سال کی طرح والد صاحب نے کہا تھا کہ گھر کی اچھی طرح صفائی کر لیں۔ ان کی ہمیشہ یہی کوشش ہوتی تھی کہ ہمیں ماں کی کمی کا احساس نہ ہونے پائے۔ والدہ کے انتقال کے بعد میں اور آسیہ ہی ان کے لیے سب کچھ تھے، وہ ہمیں خوش رکھنے کے لیے ہر کام کرتے تھے۔
یا اللہ،
السلام علیکم ابا جان،
رضا ہمارے ساتھ ہے
جی۔
السلام علیکم۔
سلام رضا، بچپن سے ہی ابا کے ساتھ کام کرتا تھا، اس کی ماں نے مرنے سے پہلے اسے ابا کے حوالے کیا تھا تاکہ کام دھندا سیکھنے کے ساتھ ہی ساتھ اس کی اچھی تربیت بھی ہو سکے۔ ابا کے چونکہ کوئی لڑکا نہیں تھا، اس لیے وہ رضا کو اپنے بیٹے کی طرح چاہتے تھے، اس کا بہت خیال رکھتے تھے۔ رضا پر ابا جان اور ہم سب بہت بھروسہ کرتے تھے. ابا کا تہران کے بازار میں بڑا نام تھا. سب لوگ انہیں ایک ایماندار اور اچھا آدمی سمجھتے تھے, ان پر بھروسہ کرتے تھے. قالین کے بازار میں وہ بہت مشہور تھے, حاج مرتضی رضوی.
آسیہ دو چائے لے آؤ یہاں پر.
ابا کی شہرت کی ایک وجہ یہ تھی کہ وہ جوانی میں کشتی کے چیمپئن رہ چکے تھے. لوگ ان پر بہت بھروسہ کرتے تھے, پورے محلے والے انہیں بہت چاہتے تھے.
السلام علیکم.
وعلیکم السلام. بہت بہت شکریہ.
بیٹھیے بھیا. رضا میاں متوجہ ہو کیا کہہ رہا ہوں؟
جی ہاں جی ہاں. اب سید قاسم کو پیسے دے کے لوٹا, یہ آپ نے کہا.
ٹھیک ہے ٹھیک ہے. ہاں اور ساتھ میں یہ بھی کہہ دینا کہ آئل کمپنی کے ملازمین منتظر ہیں کہ کب سے ہڑتال کریں.
جی اچھا.
اور ہاں ڈبے تیل کے جو ہیں رکھے ہوئے ان کو بھی حسینی کربلائیہ پہنچا دو, وہاں نظر ہے.
اچھا پھر اجازت دیں.
جاؤ خدا حافظ.
اچھا خدا حافظ.
میں نے آسیہ کو پالا تھا اس لیے میں بہت جلد اس کے دل کی بات سمجھ گئی. جب تمہاری امی بڑی ہوئی تو ابا جان نے خود اپنے ہاتھوں سے ہم دونوں کے لیے دو جانمازیں بنی, بالکل ایک جیسی. یہی دونوں جن میں سے ایک تمہارے پاس ہے. کہنے لگے یہ ڈیزائن تم دونوں کے لیے خاص طور پر بنایا ہے تاکہ سب کو یہ پتا چلے کہ میری بیٹیاں جب تک ایک ساتھ ہیں تب تک مکمل ہیں. انہوں نے غالیچوں پر اپنا نام تک نہیں لکھا. ابا کا خیال تھا کہ اس طرح وہ میرے اور تمہاری امی کے درمیان تعلق کو مستقل کر دیں گے. میں گھر کی بڑی لڑکی تھی, میرا محمود حضرتی سے نکاح ہو گیا. محمود ایک تاجر کے بیٹے تھے اور ان کے والد ابا کے پرانے دوستوں میں سے تھے.
توبہ توبہ جلدی کرو, دیر ہو گئی بھائی. راستے سے پھول اور مٹھائی بھی خریدنی ہے, جلدی کرو.
کیا ہے کیا ہے؟
جی جی دیر ہو گئی, تم کیا کر رہی ہو؟
جی آپ چلیں گاڑی میں, میں آ رہی ہوں.
جلدی کرو, آسیہ کو بھی لے آؤ. حاجی صاحب کہاں ہیں؟
ابھی آ رہے ہیں.
جلدی کرو.
آسیہ تمہارا موڈ کیوں خراب ہے؟
کچھ بھی نہیں.
کیا ہوا بیٹی, کیا بات ہوگی بیٹی؟ اس طرح سے منہ بنا کر تو آنے والے کے استقبال کے لیے نہیں جایا جاتا. منہ ٹھیک کرو, ہنسو تو. ہاں شاباش, اب ہوئی نا بات. آؤ چلیں, آؤ چلیں بیٹی.
Thank you. जब भी रजा का नाम आता उसका चेहरा खिल उठता था, रुखसार सुर्ख हो जाते थे, लेकिन कुछ कहती नहीं थी। रजा भी खामोश रहता था, शायद सोचता था कि इस तरह से अब्बा को बेइज्जती का एहसास होगा, वो सोचेंगे कि वो गलत आदमी है। लेकिन बीच में एक और आदमी भी था।
कौन?
जिसके बारे में रजा के फरिश्तों को भी खबर नहीं थी।
तशरीफ
लाइए। अस्सलाम वालेकुम, खुश आमदी।
बहुत शुक्रिया।
बहुत शुक्रिया, आपने क्यों जहमत
की? तकलीफ की क्या बात है भाई।
बहुत शुक्रिया आप लोगों का।
कोई बात नहीं, बैठे।
हाँ होशंग मियां, वहाँ तो बड़ा अच्छा रहा होगा भाई, अच्छा लगा होगा तुम्हें।
ये क्या, कैसी बातें कर रहे हैं आप हाजी साहब? ये जो ईरानी होते हैं ना, दुनिया के जिस गोशे में भी रहें अपने वतन के लिए तड़पते रहते हैं।
जी हाँ,
खास तौर पर जब कोई दिली लगाव भी हो।
होशंग साहब, आपकी पढ़ाई तो मुकम्मल हो गई होगी?
जी हाँ, महमूद साहब, डिग्रियां मिलने के बाद मैं ईरान वापस आ गया। इसके बाद रुकने की कोई वजह ही नहीं थी वहाँ पर।
बड़ा अच्छा। क्या बेटे, क्या बताऊँ, खुदा जानता है। मुझे तो बस यही फिक्र थी कि कहीं बेटे को शैतान बहका ना दे और ये किसी फरंगी लड़की के चक्कर में ना पड़ जाए और उससे शादी कर ले।
मैं कैसी बातें करनी आप भी।
क्या मेरे भाई का दिमाग खराब है जो अपनी फूल सी दुल्हन को छोड़कर फरंगी लड़कियों के चक्कर में पड़े।
अल्लाह आपके वालिद को माफ करे।
खुदा आपके आबा अजदाद पर भी रहमत करे।
वो हमेशा कहा करते थे कि जो बच्चे अपने वालिदैन के जेर साया बड़े होते हैं, हलाल रोजी खाते हैं, तो वादा और कसम उनकी समझ में आता है। मैंने हमेशा इस बात पर फख्र किया है कि मेरे बच्चे अपने मामू पर गए हैं। तुम तो उनके बेटे हो, जाहिर सी बात है, तुम्हारा क्या कहना
है? आपकी
खुदा का शुक्र है। इससे बेहतर और क्या बात हो सकती है कि आदमी रिश्तेदारों में शादी ब्याह करे। आजकल अजनबियों पर तो भरोसा ही नहीं किया जा सकता।
मैं तो महमूद साहब के साथ बहुत खुश हूँ मुमानी।
उनका कुछ और मतलब नहीं था, महमूद तो मेरे बेटे जैसा है। अल्हम्दुलिल्लाह महमूद और तूबा ने तो अपनी जिंदगी शुरू कर दी है, अब बारी है होशंग और आसिया की।
आसिया और होशंग की बचपन में ही मंगनी हो गई थी, अम्मी की यही वसीयत थी। वो अपने बैंकी से रिश्ता बनाए रखना चाहती थी। शुरू में तो आसिया ने कुछ नहीं कहा, मुंतजर थी कि होशंग की तालीम खत्म हो जाए, वो वापस आए। लेकिन जैसे जैसे बड़ी हो रही थी उसका तजब्जुब बढ़ता जा रहा था।
मैं मैं ये नहीं समझती थी कि मेरे दादा ऐसे आदमी हो सकते हैं।
नाना, मेरे वालिद बहुत अजीम आदमी थे। उन लोगों में से थे जो हर नस्ल में दो चार ही होते हैं। बाजार में उन्होंने एक कमेटी बनाई थी जो शाही हुकूमत के खिलाफ जिद्दोजहद करने वालों की मदद करती थी। खेल कूद और वर्जिश से दिलचस्पी रखते थे। सब लोग उनकी बहुत इज्जत करते थे। इनकलाब के बाद पता चला कि उनकी सरगर्मियां उससे कहीं ज्यादा थीं जो हमें नजर आती थी।
अम्मी।
हाँ बेटा।
अब्बा कह रहे हैं उन्हें फिक्र है, रात बहुत हो चुकी है, आप सोने नहीं आएंगे?
फिक्र ना करो, आ रही हूँ, तुम जाओ सो जाओ, जाओ। ये अब्बा जान का संदूक है, मार्केट में जमा की जाने वाली मदद को इसी में रखते थे और इससे सियासी कैदियों के घर वालों की मदद किया करते थे।